بہت سے لوگ ایک سوال یہ پوچھتے ہیں کہ حضرت شاہ ولی اللہ محدث دہلوی رحمت اللہ علیہ کا تجدیدی کارنامہ کیا تھا اور حضرت رحمت اللہ علیہ کو بارہویں صدی کا مجسد جن لوگوں نے قرار دیا وہ ان کی قوم سی خصوصیت تھی جس بنا پر اتنے بڑے لقب کے مستحق ٹھہرے حضرت شاہ ولی اللہ رحمت اللہ علیہ کا مجسد ہونا وہ کوئی ایسی چیز نہیں ہے کہ اس پہ اختلاف ہو گیا ہو ہندوستان میں جتنے بھی مکاتب فکر بعد میں جنم لیے جن کا تعلق خواجہ دیوبند سے تھا وفا بریلی سے تھا یا وہ لوگ اپنے آپ کو تکلیف سے آزاد کہتے تھے سب کا سرہ حضرت شاہ ولی اللہ رحمت اللہ علیہ سے جا ہوتا ہے دیوبند کی نسبت زمین کی نسبت ہے کہ وہ ہندوستان کا ایک چھوٹا سا قصبہ تھا اور ہے اور اصل میں جو نسبت ہے وہ عقیدے کی ہے زمین کی نہیں اور عقیدے کی نسبت اہل سنت والجماعت کی ہے اور اسی طرح بریلی ایک شہر تھا اور ہے اور وہ زمین کی نسبت ہے جس کی کوئی اہمیت نہیں ہے نہ دیوبند کی نہ بریلی کی اصل جس نسبت کی قدر و قیمت ہے وہ سیدھا ہے جو اہل سنت والجماعت کے مطابق فضل شاہ صاحب رحمت اللہ کا دور جب آیا ہے تو جو اصل تجدیدی کارنامہ حضرت شاہ صاحب رحمت اللہ علیہ کا تھا وہ ان حالات میں سامنے آیا لکھا گیا اور انہوں نے ایک جماعت پیدا کی جو ان تمام نسبتوں سے بلند تر تھی دیوبند سے اور بریلی سے اور عدم تقلید سے اور وہ نسبت صرف اور صرف اہل سنت والجماعت کی تھی زیادہ سے زیادہ دوسری بڑی نسبت جو انہیں حاصل تھی وہ مجددی ہونے کی نسبت حاصل تھی کہ شاہ ولی اللہ رحمت اللہ علیہ اپنے مشرق کے اعتبار سے نقشبندیہ سلسلے کے بہت بڑے بزرگ تھے حضرت مجدد القسانی سرہندی رحمت اللہ علیہ پھر ان کے صاحبزادے خواجہ معصوم صاحب رحمت اللہ علیہ پھر ان کے خلیفہ حافظ عبداللہ صاحب رحمت اللہ علیہ پھر ان کے خلیفہ شاہ عبدالرحیم صاحب رحمت اللہ علیہ اور عبدالرحیم محدث دہلوی رحمت اللہ علیہ کے بیٹے تھے شاہ ولی اللہ احمد رحمت اللہ علیہ غالباً یہی ترتیب ان کے مشرق کی اور سلسلے کی لکھی ہے ان کے تجدیدی کارنامے کو سمجھنے کے لیے یہ بات سمجھنا ضروری ہے کہ شاہ صاحب رحمت اللہ علیہ کا دور آتے آتے عالم اسلام پر تھکاوٹ طاری ہو گئی تھی اللہ کا دین پرانا نہیں ہوا تھا وہ کسی صدی میں بھی پرانی ہونے والی چیز نہیں ہے اور کبھی بھی اس کے نظام باطل نہیں ہیں اور اگر ان کے لیے یہ چیز مان لی جائے کہ یہ دین کسی خاص صدی تک قابل عمل تھا اور پھر اس کے بعد نہیں رہا تو دوسرے لفظوں میں ختم نبوت کا انکار لازم آتا ہے کیونکہ ہمارا ایمان اور عقیدہ ہے کہ یہ ممکن ہی نہیں ہے کہ اللہ اپنی مخلوق کو کسی زمانے میں ایسا چھوڑ دے کہ انہیں اللہ تک پہنچنے کی راہ ہی نہ ملے اس لیے یہ دین ابدی ہے یہ دین ہمیشہ کے لیے ہے اور اللہ نے اسی لیے فرمایا ہے کہ جو کوئی اسلام کے علاوہ کوئی دین اللہ کے پاس لے کر حاضر ہوگا فلین جو قبل امن ہو اللہ اس سے اس دین کو قبول نہیں کرے قیامت تک کی ضروریات کے لیے اور معاشرے جتنے بھی بدلتے رہیں اور قوموں کے عروج اور زوال کی داستانیں کتنی بھی مرتب ہوتی رہیں اور مشرق کی برتری اور مغرب کی پستی اور مغرب کی برتری اور مشرق کا پیچھے رہ جانا یہ سب زمانے کے ہیر پھیر الٹ پھیر جتنے بھی ہوتے رہیں اللہ کا دین اس کے متعلق طے شدہ ہے کہ وہ قیامت تک آنے والے تمام مسائل کا حل ہے تمام بیماریوں کی دوا ہے اور جتنے بھی پیاسے اس گھاٹ کی طرف آئیں گے اپنے پینے کا پانی پائیں گے ایسا پانی جو صاف ستھرا ہے اور ایسا پانی جو ہضم ہوتا ہے اور ایسا پانی جس میں لذت ہے اور ایسا پانی جو پیاسے کی پیاس کو بجھاتا ہے مسلمانوں پر تکاوت داری ہو گئی تھی اور دو چیزیں یکے بعد دیگر ہوئی ہیں کہ عربوں کو اللہ تعالیٰ نے عالمی قیادت عنایت فرمائی تھی اور عربوں کی اس قیادت کے بعد دوسری قیادت ترکوں کی تھی کہ جب بظاہر عرب ختم ہو گئے اور پٹ گئے اور بغداد جل گیا تو اب دور دور تک آثار نظر نہیں آتے تھے کہ مسلمان کبھی دوبارہ اٹھیں گے اور یہ قوم بھی کبھی جیے گی یہاں تک کہ اللہ نے ان تاغاریوں کو دین کی توفیق دی جن تاغاریوں نے خدا کے دین کو سخت و تاراج کیا تھا اور اولاد کو تباہ کیا پر ہوتے ہوتے یہ سلطنت اور یہ حکومت اور خلافت ترکوں میں پہنچی اور ترکوں نے عالمی سطح پر قیادت کی اور اللہ تعالیٰ نے ان کا روب اور دبدبہ قائم رکھا لیکن 18ویں صدی جب آئی ہے اور 18ویں صدی کے آغاز میں ہندوستان میں بڑی مضبوط مملکت قائم تھی اور وہ اورنگزیب رحمت اللہ علیہ کی تھی اس میں اس محلال پیدا ہوا اور اورنگزیب دعا مانگ رہے تھے اور رو رہے تھے ان کے وزیر اعظم اس نے انہیں روتے ہوئے دیکھا تو اس نے بعد میں پوچھا کہ کوئی خاص بات تھی کہ آج آپ اللہ تعالیٰ سے بہت آوازاری کی دعا مانگ رہے تھے تو انہوں نے کہا کہ میں اللہ سے صرف ایک بندہ طلب کر رہا تھا جو میری جگہ پر سلطنت نواز لے کیونکہ کسی آدمی میں یہ اہلیت نہیں ہے کہ اتنی بڑی حکمرانی کو وہ اکیلا شخص سنبھال بڑی دانائی سے انہوں نے کام لیا حکمت سے کام لیا اور انہوں نے اپنی سلطنت کو چار ٹکڑوں میں تقسیم کر کے چاروں بیٹوں کو الگ الگ مملکتیں بنا دی اور انہوں نے کہا آپس میں نہ لڑنا تم میں سے کوئی بھی ایسا نہیں ہے جو میری چھوڑی ہوئی حکومت کو سنبھال سکے اب آپس میں بھائیوں کی طرح مل کے رہنا اور ایک دوسرے پہ فوج کشی نہ کرنا تو یہ چار مملکتیں بن گئی ہیں اور تم بڑی عظیم قوت ہو مگر ہوا جو کچھ کے ہوا اور پھر نتیجہ اس کا نکلا کہ 1707 میں یعنی 18ویں صدی کے آغاز میں اورنگزیب رحمت اللہ علیہ کے انتقال کے بعد वो सल्तनत इज़मेहरान के शिकार हुई टुकड़े-टुकड़े हुई उधर ईरान था और ईरान में ऐसी सूरत-ए-हाल पैदा हो गई कि ईरान वालों ने इराक से लड़के दो बड़े मुकद्दस शहर ले लिए नजफ को भी उन्होंने शामिल कर लिया और इसी तरह उन्होंने कर्बला को भी ले लिया और शाह अब्बास जो था उस जमाने का उसके पिछड़ता पहले बहुत बड़ा आदमी समझा जाता था और बड़ा बाहिम्मत आदमी था और उस आदमी का मजहबी अकीदे का ये हाल था कि उसने 800 मील तकरीबन पैदल नंगे पांव चलके इतना बड़ा बादशाह के शाहजहां के बराबर गिना जाए उसने 800 मील चलके अपने अली रजी अल्लाह के रोजे पे जाके अपने हाथ से झाड़ू दिया मजहब में वो इतना सब था और उसने तुर्कों से इलाके छीन तुर्क खुद कमजोर हो रहे थे और दूसरा पहलू ये था कि उसके साथ साथ यूरोप बेदार हो रहा था और यूरोप में नए से नया फलसफा तरक्की कर रहा था इस उम्मत में आज तक जो इर्तेदाद की कैफियत पेश आई है वो सोचने के काबिल है कि क्या थी यूरोप में मुस्तकिल आदमी तैयार हो रहे थे हमारे यहाँ अपराध भी तैयार हो रहे थे और वहां सफों की सफें तैयार हो रही थी नए से नए फलसफे से रुशनाश कराया जा रहा था इसलिए उन्होंने अपनी कौमों पर मेहनत की और सदियों तक उन्होंने अपने निजाम तालीम को सही रखा और निजाम तालीम के नतीजे में एक एक फलसफी ने पूरे पूरे मुआशरे को बदल दिया उसकी दो तीन मिसालें अगर आप देखें तो आप इस काम को आसानी से इसकी तह तक पहुंच सकेंगे कि हुआ क्या मसलन एक फलसफी उठा और उसने किताब लिखी और उसने कहा कि दुनिया में जो निजाम इस वक्त चल रहे हैं अफराद और अशिया दोनों पर रिश्वा हुई और इंसानी आबादियां इस तरह बढ़ रही हैं कि एक है फिर दो है फिर दो को डबल कर दें चार है फिर आठ है सोलह है बत्तीस है चौसठ है इंसानी आबादियां इस तरह फैल रही हैं और चीजें जो पैदा हो रही हैं तो एक दो तीन चार पांच छह के हिसाब से और अगर इंसानी आबादियां इसी तरह बढ़ती रही और चीजें इसी तरह कम मिकदार में पैदा होती रही तो एक वक्त आ जाएगा जब इस दुनिया में कहर पड़ जाएगा और इंसानों की गुजारी जरूरियात पूरी नहीं हो सकेंगी और इतने सौ साल के बाद उम्मीद पे इंसान खत्म हो जाएंगे लिहाजा हमें सोचना चाहिए कि हम कम से कम आबादी को पैदा करें जितनी कम आबादी पैदा होगी उतना ही अशिया में और चीजों में तनासुब बरकरार रहेगा हमें इस पर मेहनत करनी चाहिए कौम पढ़ी लिखी थी और तालीम के निजाम को उन्होंने मुद्दत से संभाल रखा था जो ये चीज मार्केट में आई उस एक फलसफी का ये नजरिया कि इंसान पढ़ रहे हैं एक दो चार आठ सोलह बत्तीस चौंसठ के हिसाब से और चीजें पढ़ रही हैं एक दो तीन चार पांच छह के हिसाब से और अगर आबादियों को कंट्रोल न किया गया तो अशिया की किस्त के नतीजे में इंसानी जिंदगी खत्म हो जाएगी फलसफा और नजरिया फौरी तौर पर फैला और जिस चीज ने दूसरी तरफ इस नजरिए को तकवीयत दी वो बहुत बड़ी चीज थी और वो बहुत बड़ी चीज ये थी कि कलीसा ने साइंस से टक्कर ले ली और नतीजा ये निकला उसका कि कलीसा हार गया और उसके बाद साइंस ने तरक्की की मजहब का और साइंस का जो टकराव हुआ है ये यूरोप का इतना बड़ा इंकलाब था इतना बड़ा इंकलाब था कि इस इंकलाब ने पूरी दुनिया में मजहब की जड़ें हिला दी और उसके असरात अभी तक बाकी एक नजरिया एक आदमी ने पेश किया जमीन के गोल होने का और आप जानते हैं कि उससे सजा दे दी गई फिर उससे तौबा कराई गई फिर उसे जेल में डाल दिया गया और घुटनों के बल से खड़ा कर दिया गया यहां तक कि वो मर गया उसका कसूर ये था कि उसने एक साइंस का नजरिया दे दिया तो एक एक फलसफी ने पूरे यूरोप पर असर डाला और वहां से ये उनका अहिया और उनकी तहरीकें उतरना शुरू हुई अब अगर दूसरी मिसाल की देखना चाहें بلکہ اس ایک مثال کو پہلے پورا کر لیتے ہیں کہ کلیسہ جس نے نکاح کے نظام میں باندھ رکھا تھا اور طلاق نے بالکل ممنوع کرا دی تھی کہ طلاق نہیں دے سکتا اور صرف ایک ہی شادی کرنی ہے, جب یہ نظام ٹوٹا ہے تو نکاح کی ضرورت نہیں رہی, لیکن اس بات کی ضرورت یقیناً رہی کہ لوگ اپنے نسب کو محفوظ رکھیں اور اولاد بھی پیدا نہ ہو اور دوسری طرف جنسی آزادی بھی مکمل طور پہ معاشرے میں دی جائے. تو یہ دونوں چیزیں جب آپس میں ملی ہیں کہ آبادی بھی کم ہونی چاہیے اور جنسی تعلقات میں کوئی پابندی نہیں ہونی چاہیے, تو انہوں نے وہ چیزیں بنانی شروع کی جن چیزوں کی وجہ سے خاندانی منصوبہ بندی کی جائے. اب ایک چھوٹی سی کتاب نے سارے یورپ میں قہر مچا دیا, ایک فلسفہ پیدا ہوا اور اس نے قوم کو ایک نئی راہ دی. اب اس کی دوسری مثال دیکھنا جو آئی تو فرائیڈ نے ایک فلسفہ پیش کیا اور اس نے بتایا لوگوں کو کہ دنیا کی جتنی بھی نظام اور چیزیں تم دیکھتے ہو, جتنی بھی اخلاقیات کا نظام ہے, یہ سارے کا سارا خواہشات کے گرد گھومتا ہے. لوگوں نے اسے پڑھا اور اس کے اس فلسفے نے دنیا پر اثر کیا. اور تیسرا بڑا نظام اگر آپ دیکھنا چاہیں جس نے دنیا کو اب تک جکڑ رکھا ہے اپنی زنجیروں میں, وہ کارل مارکس کا نظام تھا. مارکس نے ساری زندگی محنت کی اور مارکس نے ایک کتاب لکھی سود کے خلاف, 28 سال میں جا کر وہ کتاب اس کی پوری ہوئی ہے. اور ابھی بھی برٹش لائبریری جو پہلے زمانے میں ایسٹ انڈیا لائبریری کہلاتی تھی اس کی لائبریری میں چلے جائیں تو ابھی تک انہوں نے اس کرسی کو محفوظ رکھتا ہوا ہے جس کرسی پہ بیٹھ کے 28 برس میں اس نے ایک کتاب لکھی. اینگل جو اس کا رائٹ ہینڈ تھا وہ بار بار اس کو کہتا رہا کہ اس کتاب کو چھوڑ دو, اس کتاب کو نہ لکھو نہ لکھو, لیکن وہ بھی اللہ کا بندہ اسے پورا کر کے اٹھا. اور اتنی بڑی کتاب, اتنا بڑا فلسفہ اس کتاب میں دیا گیا کہ جس کو علامہ اقبال نے کہا کہ نیک پیغمبر لیکن بردر بغل دار کتاب. مارکس پیغمبر نہیں ہے لیکن اس کے پاس ایک کتاب موجود. اس کتاب نے دنیا کو ایک نئے نظام سے روشناس کرا. اور جرمنی میں ہیگل کے نام سے جو کلب ہوئے تھے, ہیگل اپنے زمانے کا بہت بڑا فلسفی تھا اور وہ دور تھا جس دور میں ہیگل کو جس سے نہیں پڑھا تھا کوئی تصور نہیں کر سکتا تھا کہ یہ پڑھے لکھے انسان ہیں. ان کلبز میں وہ کتابیں گئے, لوگوں نے پڑھی اور لوگوں نے مارکس کو قبول کیا اور وہ سمجھتے تھے کہ جرمنی میں سوشلسٹ انقلاب آ جائے گا. لیکن اللہ تعالیٰ کی مشیت کچھ اور تھی اور پہلی جنگ عظیم کے خاتمے کے فوراً بعد یہ انقلاب روس میں برپا ہو گیا. تو ایک فلسفی پوری قوم کا مزاج بدلنے کے لیے کافی تھا. یہ کہ جو آرٹیکل جو لکھتے تھے, جو چیزیں لکھتے تھے, قوم پڑھتی تھی, اس کا اثر قبول کرتی تھی. اور ہمارے یہاں اس وقت صورت حال یہ تھی جو پہلے آپ سے عرض کیا کہ اورنگزیب رحمت اللہ کے بعد جہالت شروع ہوئی اور جس تک ایسٹ انڈیا کمپنی آئی ہے تو یہاں جتنے بھی پڑھے لکھے لوگ تھے انہوں نے جان بوجھ کر ان کی تعداد کو کم کیا. انہوں نے کہا اگر ہندوستان میں اسی طرح پڑھے لکھے لوگ رہے تو انگریزوں کے نظام کو کوئی قبول نہیں کرے گا. صرف بنگال کا یہ حال تھا کہ ایک صوبے میں, یہ کہتے ہیں اس وقت کی تاریخ میں لکھا ہے کہ 16,000 سے زیادہ تھے پڑھنے کے ادارے اور انگریز حکومت کو جبرن وہ ادارے ختم کرنا پڑے. دہلی ایک چھوٹا سا شہر تھا تغلق کے زمانے میں, اب آپ کو شاید حیرت نہ ہو لیکن پہلے حیرت ہوتی تھی. اب ہم پڑھتے ہیں کہ ٹوکیو میں اتنی یونیورسٹیز ہیں, اپنا جگہ اتنی یونیورسٹیز ہیں. اس ایک دہلی شہر میں تغلق کے زمانے میں 2,000 تعلیمی ادارے تھے اور مسلمانوں میں کوئی آدمی ان پڑھ غیر پڑھا تھا وہ ہندو جو ہر زبان سیکھنے میں اور جو حکومتی سطح پر مطلوب چیزیں تھیں انہیں سیکھنے میں بہت آگے تھا, کہ مسلمانوں سے آگے بڑھ گئے تھے. یہ سارا یہاں کا معاشرہ تھا مگر آہستہ آہستہ تعلیم کی کمی ہوئی. اور یہ وہ دور ہے جس زمانے میں شاہ ولی اللہ مسجد دہلوی رحمت اللہ علیہ اللہ نے بھیجا. ان کا تجدیدی کارنامہ کیا تھا؟ اب ایک طرف آپ یورپ کو دیکھیں کہ فلسفہ اٹھ رہا ہے, لوگ تبدیل ہو رہے ہیں, نسلیں تبدیل ہو رہی ہیں, نظریات تبدیل ہو رہے ہیں. دوسری طرف عالم اسلام پہ इसमें हाल छा गया थक गए यहां के लोग और जिस तरह बड़े रोग पैदा हुआ करते थे यहां पर हुकमी वाके हो गई और नतीजा यह निकला कि यूरोप के उस बदसबे ने हमला किया मशरिक पर जो मशरिक में अब तक जारी इस उम्र में मजमूई तौर पर इत्तेजाज जो फैला और जो लोग मुर्तद हुए सबसे पहली कोशिश हुजूर सल्लल्लाहु अलैहि वसल्लम के मान बाद उसके वक्त इस्लाम के जमाने में हुई और जो वक्त थी इस्लाम की बेनतीर कुव्वत ईमानी और इस्तेकामत और अल्लाह के दीन के साथ ताल्लुक उनका एक इकरार जाहिर करता है उस फिक्रे में कितनी रूह और कितनी जान है उन्होंने कहा क्या खुदा का दीन बर्बाद हो जाएगा वहाना हैजुन मेरे जीते जी अबू बकर की जिंदगी में खुदा का दीन बदल जाएगा मैं बिल्कुल ये बात नहीं होने दूंगा वल्लाह लो मनाऊंगी ये पालन खुदा की कसम अगर लोग रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में ऊंट देते थे आज वो ऊंट को दें और वो रस्सी जो उसके घुटने को बांधने के लिए उस वक्त देते थे और अब ना दें लखबा के लखनऊ में जरूर इन लोगों के खिलाफ जिहाद करूंगा और उन्होंने कहा वल्लाह लो मनाऊंगी जगहन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में किसी जानवर का बच्चा वो ज़कात में देते थे आज वो नहीं देंगे मैं जरूर इनके साथ लड़ूंगा
اور فیل اسلام اور اسلام قبول کر کے تو اتنے غرم پڑ گئے حضرت عمر رضی اللہ عنہ کی روایت میں آتا ہے وہ کہتے ہیں میرے سینے کو انہوں نے زور سے ہاتھ مارا فوتوان شرح صدری خدا کی قسم میرا سینہ پھٹ گیا اور میں نے سوچا رجل یہ ایسا آدمی ہے اللہ الحق کی سچا ہے یہ صحیح بات کرتا ہے اور حضرت عمر رضی اللہ عنہ نے کہا تم مجھے ڈراتے ہو اس بات سے مدینہ منورہ میں کیا ہوگا اگر فوج چلی جائے گی اور تم لوگ چلے جاؤ گے خدا کی قسم اگر مجھے یہ یقین ہو کہ رسول اللہ صلی اللہ علیہ وسلم کی بیویوں پر آ کر بھیڑیے حملے کر دیں گے ان کی ٹانگوں سے نپٹ جائیں گے تو بھی میں استعداد کو ختم کر کے ملک میں رہوں گا میں اس سے بات نہیں یہ لوگوں کا رضی اللہ کے ایمان کی کیفیت تھی جس نے ارتداد کو ہٹا دیا اسی لیے محاورے میں لوگ کہنے لگے کہ رسل تم بلا ابو افسوس فلاں جگہ لوگ مرتد ہو گئے اور وقت جیسا کوئی آدمی نہیں ہے اور لوگ کہنے لگے فضیقیہ تم بلا ابو اتنی مشکل اتنا مشکل مسئلہ پیش آ گیا اور علی رضی اللہ عنہ نہیں ہے یہ فکر عمر رضی اللہ عنہ کبھی کبھی مدینہ منورہ میں کہتے تھے کہ قضیت الولا واسطہ افسوس اتنا مشکل مسئلہ اور حسن کے والد موجود نہیں ہیں حضرت ابوبکر رضی اللہ عنہ کے لیے فکر تاریخ میں ضرور نسل بن گیا کہ عزت الولا واسطہ ارتداد شروع ہو گیا اور ابوبکر رضی اللہ عنہ جیسا کوئی آدمی نہیں اس ارتداد کا دوسرا حملہ ہوا ہے جس کا اسپین برباد ہوا اور مسلمانوں کی باہمی لڑائیوں نے اسپین کو ڈبو دیا تو وہاں جو لوگ تھے جبرن نے عیسائی بنائے اور اب بھی کئی صدیاں گزر گئیں کم سے کم بھی 8 صدیاں گزر گئیں اب بھی آپ اسپین چلے جائیں عربوں کے اتنے گہرے اثرات وہاں پر ہیں کہ لگتا ہے کہ ابھی عرب نکلے ہیں اور ابھی کوئی اور قوم آئی ہے ان کے بازاروں میں اب بھی کھجوریں بکتی ہیں اب بھی چمڑے کی چیزیں بکتی ہیں اب بھی وہی لباس ہے جو عربوں کا ہے ان کی نیشنل لینگویج میں وہ نام شامل ہیں جو عربوں ہی کے ہیں ایسے لگتا ہے کہ ابھی اس راہ گزر سے کوئی گزرا ہے عربوں کا اب تک اتنا اثر ہے ان عربوں کو ارتداد پر لے آنے والے یہ ایک واقعہ تھا جو جبرن ہوا یہ دو مرتبہ ارتداد کی کیفیت ہوئی لیکن حضرت ابوبکر رضی اللہ عنہ نے کنٹرول کر لیا वहां सलमान के मुल्कत नहीं हुए उन्हें डिपोर्ट किया गया मार दिया गया जला दिया गया और कुछ ऐसे कुछ कुछ नस्लें थी मुसलमान हो गए मुल्कत हो गई ईसाई हो गई और तीसरी मर्तबा इत्तेदाद की इतने बड़े पैमाने पर जो तहरीक शुरू की गई शुद्धि और संगठन की तहरीक थी जो 1910 में 1912 में 16 में इसके कुछ पीछे और कुछ आगे ये तहरीकें उठाई गई ताकि जितने भी हिंदू थे उन्होंने कहा तमाम मुसलमान जो हिंदुओं के मुसलमान हैं इन्हें दोबारा इस्लाम की तरफ इस्लाम से हटा के हिंदुइज्म की तरफ लौटाया जाए मगर उस वक्त लोग उठ खड़े हुए और उन्होंने इर्तेदाद की इस तहरीक पर बंद बांध दिया जब कोई आदमी मुर्तद हो जाता था तो नुकसान क्या मुर्तद हो जाने का नुकसान ये होता था कि वो इस्लामिक सोसाइटी से कट जाता कोई उसे अपने घर में नहीं रहने देता मां बाप के ताल्लुकात टूट जाते बहन भाई के ताल्लुकात टूट जाते वो मुर्तद होकर इस्लामिक सोसाइटी से कोई नफा नहीं उठा सकता था मस्जिद में नहीं जा सकता था और हिंदू हो जाता था ईसाइयत दूर कर लेता था कुछ कर लेता था एक बड़ा नुकसान उसको ये हो जाता था कि सोशल बायकॉट हो जाता था और दूसरे आदमी इस्लाम में इस सिरे से उस सिरे तक इस्तेराब फैल जाता था पता चलता था अच्छा मुर्तद हो गए हैं तो मुसलमान उलमा अहले इल्म अहले दिल सब उठ खड़े होते थे कहते जाओ उसे पकड़ो उसे समझाओ और उसे बताओ कि इस्लाम में क्या क्या खूबियां हैं क्यों तुम मुर्तद हो गए हो बुरा दीन क्या है अच्छा दीन क्या है ये एक इस्तेराब की कैफियत पैदा हो जाती थी मगर एक इर्तेदाद जिसने मुसलमानों पर हमला किया है और एक इर्तेदाद जो 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 19वीं सदी के बाद हमला हुआ है वो इर्तेदाद गली गली और ऊंचे ऊंचे में फैल गया है अब जो इर्तेदाद का हमला हुआ है इस्लाम की पूरी तारीख इससे नाआशना है कभी भी ऐसा शदीद हमला नहीं हुआ कभी ऐसा हमला नहीं हुआ जिसकी जड़ें इतनी गहरी हों जो इर्तेदाद इतने वसी पैमाने पर फैल जाए कि इस उम्मत में इस सिरे से उस सिरे तक लोगों के दिल मुर्तद हो जाएं और ऐसा इर्तेदाद फैल जाए कि जिसमें ममालिक दरकिनार शहर दरकिनार हर घर में ऐसे लोग पैदा होने लग जाएं और ऐसे मोहल्ले और ऐसी बस्तियां आपको मिले ये इर्तेदाद का हमला 19वीं सदी में हुआ 18वीं सदी के आखिर पे हुआ अब तक हो रहा है ये ऐसा इर्तेदाद है जिसमें मुर्तद होने वाले को किसी परीक्षा में जाने की सूरत पेश नहीं आती इस मुर्तद होने वाले को किसी भी ब्राह्मण किसी ब्राह्मण के हाथ से दीन तब्दील करने की सूरत पेश नहीं आती किसी मंदिर में नहीं जाता किसी को सवारे में नहीं जाता किसी के नीचा में नहीं जाता अब ये जो इर्तेदाद का हमला हुआ है ये इतना शदीद है इतना गहरा असर रखता है कि अब तक आलम इस्लाम पे ऐसा हमला नहीं हुआ और वो है मगरबी फलसफे का हमला जिसने आलम इस्लाम की झूले हिला दी है और 250 साल से मुसलसल हमले हो रहे हैं और मुसलमान इसका बुरी तरह शिकार हो गए हैं और उनका एतमाद नबुव्वत पर उठ गया है उनके नौजवानों के दिल इस बात से हट गए हैं कि इस्लाम के पास भी इन मसाइल का हल है तो सवाल करते हैं शक की बुनियाद पर सवाल करते हैं वो ये कहते हैं कि जनाब आपके पास बैंकिंग का निजाम क्या है तो सवाल करते हैं तो ऐसे जिसे नबुव्वत होगी हजरत साहब के साथ में बैठ के उसके साथ बात करें उसका किरदार इतना लूज हो गया है गोया उसके लिए कब्र का अजाब कोई चीज नहीं है आपस में जवाब देना उसके ईमान का कोई हिस्सा ही नहीं है अब ये मुर्तद होने के बावजूद मुसलमान है जाहिर ठीक ठाक है कभी कभी नमाज भी पढ़ लेता है ईद शबरात मस्जिद में भी आ जाता है लेकिन उसका अंदर ईमान बिन नबुव्वत है खाली ये इर्तेदाद उस फलसफे के मुसलसल हमलों का नतीजा है जो हमले मुसलसल वहां से हो रहे हैं कि वहां से फलसफा आता है लोग उसको कबूल करते हैं लोग उसको पढ़ते हैं लोग उसको देखते हैं लोग उस सिस्टम में अपनी जिंदगी के मसाइल का हल देखते हैं और लोगों को एक तरह से ईमान और यकीन हो गया है कि हमारे सारे मसाइल का हल वेस्टर्न सिस्टम में है वेस्ट जो कुछ कहता है वो इंसानियत के लिए भलाई के लिए दुरुस्त है और वो नहीं जानते कि नबुव्वत ने क्या किरदार अदा किया है इंसानों की तहजीब में इंसानों के अकीदे में अल्लाह ने इस कायनात में जितने जितनी भी तहजीबें तक बनाई और जन्म दी थी उनमें एक तहजीब ऐसी है जिसका हमेशा बुनियादी पत्थर अकीदा रहा है वो अंबियाए-ए-सलाम की तहजीब है अंबियाए-ए-सलाम अपनी तहजीब को अकीदे की बुनियाद पर उठाते हैं वो कहते हैं कि सबसे पहले अकीदे को जानो और अकीदे की बात करो अल्लाह पर ईमान अल्लाह पर भरोसा खुदा की तकदीर पर ईमान नबूवत पर यकीन इस्लाम की तालीमात पर यकीन उसकी सज़ाओं को हिकमत की नजर से देखना कि किस जालिम के लिए उसने क्या सज़ा मुकर्रर की है सिस्टम उसने क्या दिए हैं कोई उसकी बात हिकमत से खाली नहीं है ये यकीन आहिस्ता आहिस्ता निकलता चला गया है और उससे यकीन के निकलने की एक बहुत बड़ी वजह यह है कि मुसलमान बच्चों को इन चीजों का इल्म ही नहीं इल्म हो तो यकीन बने एक बच्चे को इल्म ही नहीं है कि ये हीरा है वो कैसे यकीन कर लेगा कि अगर ये मार्केट में ले जाए तो मुमकिन है इतनी बड़ी कीमत इसकी लग जाए पूरा शहर इसकी कीमत अदा ना कर सके इल्म का ना होना इन चीजों का ये इस इर्तदाद का सबब बन गया है इस इर्तदाद पे कोई मुफ्ती फतवा नहीं दे सकता कि मुर्तद हो गया है कोई मुफ्ती जनाजा पढ़ाने से इनकार नहीं कर सकता कोई उसके निकाह में तोड़ने का फतवा नहीं दे सकता इसका निकाह टूट गया है लेकिन ये एक इर्तदाद ने समोह दिया है अगलों ने और उन्होंने पूरे की पूरी जद्दोजहद के जरिए लोगों को ईमान से बदगश्ता किया नबूवत पर से एतमाद उठा दिया कि तुम्हारे तमाम मसाइल का हल किस पैटर्न सिस्टम ने दिया है इसने दिया है इसने दिया है इसने दिया है और जो हल उसका हुजूर सल्लल्लाहु अलैहि वसल्लम लाए थे सहाबा किराम के नाम ने दिया था अइमा मुजतहिदीन का नाम दिया था उससे अब लोग बाखबर नहीं और जो बाखबर हैं वो कहते हैं कि क्या करना है इस निजाम को वो जुबान से चाहे इसकी मुखालफत ना भी करें लेकिन उनका दिल इन चीजों को कबूल करने के लिए तैयार है ये है ऐसा इब्तिदा और उस इब्तिदा के साथ सियासी शऊर की किल्लत कोई भी आदमी वो दीन में कितना ही बड़ा मुकाम रखता हो अगर उसमें सियासी शऊर नहीं है तो बातिल निजाम के लिए और जालिम कुव्वतों के लिए उस फर्द और उस जमात को हटा देना कोई माना नहीं रखता वो जानते कि शहर में अगर 10 लाख आदमी अल्लाह की इबादत करते हैं नमाज पढ़ते हैं रोजा रखते हैं दीन की बातों पर अमल करते हैं उनके सियासी शऊर नहीं है तो कहना कि तो इतना भी बर्दाश्त नहीं करता और दूसरा जो निजाम है सरमायादारी का वो कहते हैं इनको लगा रहे हैं हमें इनसे कोई खतरा नहीं है अपनी इबादात में मस्त रहें नमाज पढ़ते रहें रोजे रखते रहें सियासी शऊर अगर इसमें पैदा हो जाए तो फिर ये खतरे का बायस बन सकते हैं अगर सियासी शऊर पैदा नहीं होता तो एक एतबार से तुम्हारे लिए बड़े उम्मीद हैं कि तुम्हारी जितनी नस्लें मुसलमान के अंदर आती चली जाएंगी ये उनको अपने अंदर समोते रहेंगे मुसलमानों के जवानों का साले उनसर ये अपने अंदर लाकर अपने सियासी शऊर से गैर मुतअल्लिक करते रहेंगे इनमें शऊर पैदा नहीं होने देंगे तो मस्त रखो जिक्र फिक्रे सुबह गाड़ी में इसे मुख्तसर कर दो मिजाज खान गाड़ी अल्लामा इकबाल ने कहा ना कि मस्त रखो जिक्र फिक्रे सुबह गाड़ी में तहज्जुद की नमाज से पढ़वाओ और इसे कहो अल्लाह को याद करे जिक्र करे मुराक्बा करे और आलिमी के साथ इसको छोड़कर दुनिया को खानकाह का जो मिजाज है पूरी दुनिया से अलग होकर बैठ जाओ इस कोर्स के जवानों में पुख्ता कर दो बड़ी बड़ी इस्लाही तहरीके मुसलमानों की अंग्रेजों ने बर्दाश्त की कभी अंग्रेज की मुखालफत नहीं की यहूदियों ने मुखालफत नहीं की ईसाइयों ने मुखालफत नहीं की चुप और आराम से बैठे हुए अब भी और पहले भी इसलिए कि उन्होंने देखा कि सियासी शऊर नहीं है लिहाजा चलने हम इनकी मुखालफत करके दुनिया में अपने लिए एक महाज और क्यों खोलना ठीक एक तरह से हमारे भी काम कर रहे हैं और जहां सियासी शऊर बेदार हुआ वहां सब पकड़ पकड़ हुई इसकी आप देखें अंग्रेजों ने सिवाय 1857 की जंग के आजादी को हम छोड़ दें जब वो उनके खिलाफ बगावत थी उसमें तो उन्होंने मारना था उलमा को फांसी देनी थी बाकी अंग्रेजों ने हिंदुस्तान में तमाम उलमा का वो अहले हदीस के मुक्तमे भी करते हैं का वो शियाओं का वो देवबंदियों का वो बरेलवियों चार ही बड़े बड़े मकातिब के करवाए जाते हैं ना बरेलवी में इन चारों मकातिब के उलमा को बिल्कुल खुली आजादी दी थी किसी को उन्होंने नहीं छेड़ा हिंदुस्तान में सिवाय उन उलमा के जिन्होंने सियासत में दखल दिया जिन्होंने आजादी की बात की उन्होंने कहा इन्हें पकड़ो जब ये थे उलमा थी आजाद थे मुस्लिम थे शिया हजरात थे बरेलवी हजरात थे इसी तरह और भी अहले हदीस हजरात थे जिसने सियासी निजाम को दखल अंदाजने की कोशिश की जेल में वो गए मारे इतने पड़ी बाकी जिसने इस निजाम को नहीं छेड़ा उनके बिल्कुल करते और साहब हमें एक वजह से एक तरह से हमारी तस्वीर है कि करते हर बात हर आदमी के समझने की नहीं होती जिस तरह हर खाना हर एक को नहीं खिलाया जा सकता आप सदर चले जाएं फूड मार्केट में चले जाएं और आप किसी अच्छे कुक से कहें कि बेहतरीन वो कढ़ाई गोश्त आपके लिए तैयार कर दे और वो एक किलो तैयार करते तो मुमकिन आप एक पाव खा सके लेकिन तीन पाव के लिए हसरत रेट काट में से भी खा लो लेकिन वो एक शेर या एक मन की अगर तैयार करके गले के सामने रख दे तो उसे नहीं खा सकता वो एक लुकमा उसे नहीं ले सकता इसलिए कि उसकी खुराक ही नहीं है शेर के सामने खास की खुराक नहीं इसी तरह इंसानों की बातें हर इंसान के समझ में आने वाली भी नहीं होती हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बड़ी हिकमत की बातों में से एक बात हजरत अली रजी अल्लाह अन्हु से फरमाई थी आपने फरमाया अली लोगों के सामने उतनी बात करो जितनी वो समझ पाए और देखो अगर तुम उनकी अकल की सतह और शऊर की सतह से बुलंदकर बात करोगे तो लोग मुझे और अल्लाह को झुठलाएंगे कितनी गौरों ने देखा पूरी दुनिया में सियासी शऊर को वो बिना ना होने देना चाहते थे ना अब चाहते हैं कि मुसलमानों में सियासी शऊर पैदा हो तो ये बात बहुत से लोगों की समझ में नहीं आती अगर आप इसकी गजात न हुई हो तो एक और मिसाल आपके सामने रखें दिल्ली में मुकदमा आया और एक लड़की के दो दावेदार थे और दोनों का दावा था कि मैं इसका शौहर हूं काजी हैरान मुकदमा जब पेश हुआ तो दोनों ने कहा लड़की से पूछा उसने सिपाही की तरफ इशारा किया और उसने कहा ये सिपाही मेरा शौहर है मुझे कातिब था कचहरी का मुंशी था लिखता रहता था काजी से भी जानता था जाती तौर पर यह आदमी छूटता नहीं बड़ा शरीफ आदमी है इतने अच्छे से हमारे साथ काम कर रहा है अब वो हैरान कि इस लड़के को क्या कहे और सिपाही को क्या कहे तो उसने पूछा तुम्हारा कौन सा वतन तो वतन उनके दोनों के ऐसे दूर थे कि वो साल से ज्यादा मुकदमे की तहकीक में ही लग जाता और साल की जेल देना तो काजी को अपने लिए मौत थी क्योंकि बाकिया को यह था कि फौरी इंसाफ किया जाए और फौरी तौर पर वहां इंसाफ हो जाता था हफ्ते भर में फैसला हो जाता था दस दिन में फैसला हो जाता था सुबह मुकदमा गया शाम को फैसला हो गया और काजी रुकुजार जो थे वो इस मसले में चकरा गए कुछ दिन तो समाप्त की फिर उन्होंने बादशाह वक्त को लिखा कि जनाबे वाला मसला बड़ा अहम पेश आ गया है और बहुत पेचीदा है हम काजी इसको हल नहीं कर सकते आप मेहरबानी करें इसको खुद सुनिए बादशाह ने उधर बात पढ़ी और उसने कहा काजी साहब को लिखे कि सुबह आ जाओ खुर्रम शहजादा शहजादा तो नहीं तो शाहजहान बादशाह हो गया था इसका नाम खुर्रम था तो शाहजहान ने बड़ा बड़ा लिखा था ये शाहजहां इतना बड़ा लिखा था इतना बड़ा लिखा था कि ईरान के वजीर आजम ने जब इसके सफीर से किसी बात पर बहस की और सफीर बेचारा हार गया तो शाहजहां को इतना गुस्सा अपने सफीर पे आया कि उसने कहा वजीर आजम ने जो कुछ लिखा है इमाम गजाली और गोली सीना की बहस का गजाली ने गोली सीना को क्यों कहा कि दादा तो गोली सीना के लिए मैं उसके लिखे भेजूंगा कि वो फैसला उसका करना है कि मुस्तफे के कौन कौन से मसाए थे तो वजीर आजम साहब अल्लाह ने समझाया उसने कहा उसने वाला वजीर आजम है अगर ईरान का बादशाह ये बात करता तो आप बादशाह थे वो भी बादशाह आप उसको लिख के भेजते वजीर आजम को तो मुल्क में आप किसी को हुक्म दें वो लिखते वजीर आजम से आपको मुझे लाना ठीक नहीं वो कम दर्जे का आदमी शाहजहान ने साहबुल्लाह को कहा कि मौलाना अब्दुल हकीम सियालकोटी रहमतुल्लाह को खत लिखो सियालकोट में इतने बड़े लोग पैदा किए एक से एक बड़ा आलिम दीन इनमें मुल्ला अब्दुल हकीम सियालकोटी थे दो मर्तबा शाहजहां जैसे बादशाह ने कि सोने में तोला और कहा मुल्ला अब्दुल हकीम से कि आप जैसा आदमी मुमलिकत में नहीं पाया जाता उसके खत लिखा मुल्ला अब्दुल हकीम सियालकोटी ने जुमे की नमाज के बाद खत पेश किया गया कि शाहजहां बादशाह ने बताया उन्होंने पढ़ा और वहीं बैठे बैठे लिखना शुरू किया अगले जुम्मे को उसी का जवाब पूरा करके पूरा एक छोटा सा रिसाला अब्दुर्रत समीना के नाम से लिख के भेज दिया अब्दुर्रत समीना की दुनिया में कम नकलें रह गई थी एक नकल उसकी रामपुर की लाइब्रेरी में थी हमने वो मंगवाई है उससे पता चलता है शाहजहां खुद कितना उसको इल्म से ताल है मुकदमा पेश हुआ तो शाहजहां ने सिर्फ एक निश्चित में उस मुकदमे का फैसला कर दिया उसने कहा मम्मी बताओ क्या मसला मसला पेश हो गया तो काजी ने कहा कि हम नहीं समझ सकते ये किसकी बीवी है तो सिपाही से पूछा कितने पढ़े लिखे हो उसने कहा मैं तो बिल्कुल नहीं पढ़ा और सिपाहियों का पढ़ा लिखा होना ये मुसीबत भी बन जाती है कभी कभी के मैदान जंग में हुक्म नहीं मानते आगे तो हुज्जत और दलील पेश करते हैं मुंशी से पूछा उसने कहा हजूर सारा निजाम अदालत का मैं इतने बरस से मामूलाती हूँ इससे पूछते मैं पढ़ा लिखता हूँ तो शाहजहां ने कहा कि अच्छा भाई कुछ लाओ कलम कागज तो कलम कागज एक मिनट से पेश कर दिया गया उन्होंने कुछ लिखते रहे तो उसके बाद उन्होंने अचानक लड़की को बुलाया और कहा कि इसमें रोशनाई में पानी कम हो गया आप पानी डालो वो पानी डाल के लाई तो शाहजहां बादशाह ने एक नजर देखा और कलम लोगों के ऐसे ही कुछ लिखा और ये सब चीजें हटा दी और उन्होंने कहा कि लड़की इस मुंशी की बीवी है और आप लोग तहकीक कर लें उसके बाद फैसला कर खत्म हो गई अदालत काजी है ना जाकर लड़की को समझाया बुझाया खुदा का खौफ दिलाया दो चार दिन में वो मान गई उससे कहा मैं बीवी सी क्यों तो उन्होंने कहा मसला क्या हुआ उसके लिए शादी तो मेरी इसी से हुई थी लेकिन इससे भाई मुझे दिल से अच्छा लगता था रोज मोहल्ले से गुजरता था खूब बस सबर के सजीला जवान था मुझे पसंद आ गया मैं इसके साथ भाग गई थी और तहकीक में जाहिर है कि साल एक लग जाता तो फिर किससे पूछना था लेकिन बीवी लेकिन उन्होंने उसको फारिग किया और फिर काजी जो चीफ जस्टिस थे वो आए शाहजहां बादशाह पूछा कि आपने एक निश्चित में फैसला कैसे कर लिया तो बादशाह ऐसे होते थे उसने कहा मसला ये है कि मैंने इसकी तालीम का पूछा और फिर लड़की को मैंने दवा दी और उनके इसमें रोशनाई खुश्क हो रही है पानी डाल के लाओ तो बहुत करीने और तरीके से उतना ही पानी डाल के लाई उतना मुनासिब तो मैं समझ गया कि या तो ये खुद पढ़ी लिखी इतनी है और या ये कि ये इसकी बीवी रही है और इसने अपने शोर को देखा है लिखते हुए कि कितना पानी दवा में डालना चाहिए बेहतरीन सी पानी की तनासुब के साथ लेके आई तो मैं समझ गया कि इतना करीना और इतना पढ़ा लिखता होंगी का सबूत है तो इस मुंशी की बीवी है जाए सिपाही को क्या पता कि दबाव में कैसे पानी डालते हैं उससे अपनी बीवी को क्या सिखाना है मेरे फैसले की बुनियाद की ऐसी भी जकी और जही तो सियासी शऊर ये हर आदमी की समझ में नहीं आता मगर सियासी शऊर अगर ना हो तो फिर इंसान दुनिया के हालात का तजिया नहीं कर सकता तो मुसलमानों में वो तमाम जमातें अब भी यूरोप और अमेरिका और सारे गैर मुस्लिमों को गवा रहे हैं जिनमें सियासी शऊर ना हो और मुसलमानों पर इस फलसफे इर्तदाद ने जो हमला किया उसने सबसे पहली चीज इस बुनियाद को उखेड़ दिया कि अल्लाह से भी कुछ होता है उनका जो तुम्हारी अकल में आता है वो करो अकल के मुताबिक पैसे खर्च करोगे कम हो जाएंगे लिहाजा इतना दबदाव फैलाव ना करो अपनी अकल से काम लो अल्लाह के भरोसे को उसने उठा दिया और यहाँ पर दो गिरोह पैदा हो गए एक वो जिन्होंने बिल्कुल लिया अकल से काम नहीं लिया और वाकई अकल को तलाक दे दी फारिग हो गए एक इंतहा ये थी एक इंतहा ये थी जिन्होंने पूरा यूरोप के निजाम पर भरोसा कर लिया और अल्लाह के रास्ते में इंतकाम तक देने से रुक गए अल्लाह ने इन दोनों के निजामों में इतदाद का निजाम दिया था कि कुछ अकल से भी काम लो कुछ दिल को भी खुला करो और मुसलमान इसमें कम आए और दोनों इंतहाओं में से एक इंतहा पर पहुंच गए अल्लाह को गुस्सा खत्म हो गया अकल का गलबा हुआ और वो इतदाद जिसने अपने पंजे जमाए हुए हैं उस इत्तेदाद ने कहा जो बात तुम्हारी अकल में आती है उसे कबूल करो. नतीजा एक निकला कि पूरी नस्ल ऐसी पैदा हो गई जिसने कहा ये कैसे मुमकिन है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम एक रात को आसमानों पे चले गए थे वापस आ गए थे. बस ठीक है किताबों में लिखा है मानो मगर मेरा दिल इसे तस्दीक नहीं करता. अंबिया अलैहिस्सलाम के मौजजात का इंकार और या अल्लाह की करामत का इंकार अपने बड़ों की बुजुर्गों की मां बाप की दुआ से किसी की तकदीर के बदल जाने का इंकार इसका नतीजा ये निकला कि मां बाप की दुआ होना ना होना बराबर है. उनकी इज्जत भी निकल गई कदर भी निकल गई उनकी दुआ की अहमियत भी निकल गई और ये अल्लाह की करामात पर एतकाद किया और दिया अलैहिस्सलाम के मौजजात पर ईमान दिल के रह गया. ये उस फलसफे के नतीजे में मुसलमानों में ज़हनियत पैदा हुई जो फलसफा वहां से आया था और इसका शिकार सबसे पहले कौन हुए. इसका शिकार वो तबका हुआ जिस तबके के लिए अल्लाह ताला अंबिया अलैहिस्सलाम को भेजा. अंबिया अलैहिस्सलाम जो आते हैं किसी भी सोसाइटी में वो गरीबों के लिए नहीं आते. ना अंबिया अलैहिस्सलाम का मकसद ये होता है कि यहां की पब्लिक को ठीक करने के. वो आते हैं एलियट क्लास के लिए एजुकेटेड क्लास के लिए. मुआशरे का जो सबसे आधा तबका होता है अंबिया अलैहिस्सलाम डायरेक्ट उन पे हिट करते हैं उनकी तालीम जाकर उन्हें पकड़ती है. इसीलिए अल्लाह ने कुरान में फरमाया है अल्लाह ताला ने फरमाया कि इज़ा अरदना अन नुहलिक क़रियतन अमरना मुतरफिया. और जब हम ये चाहते हैं कि किसी बस्ती को तबाह कर दें हलाक कर दें तो उनमें जो ऊपर के तबके के लोग होते हैं अपना हुक्म उन तक पहुंचवाते हैं पहले अंबिया अलैहिस्सलाम के जरिए. अगर रूफिया वो बादशाह उनके बड़े बड़े लोग हुक्मरान हमारी बात नहीं मानते बहका अली कल कौल तो हमारी हुज्जत पूरी हो जाती है. हमारी तरफ से कोई कमी बाकी नहीं रह जाती. हमारी बात पूरी हुई तो फिर हमने उसके बाद उन्हें हलाक कर दिया. दस्मत ना हजरत मीरा तबाह और बर्बाद कर देते हैं. अंबिया अलैहिस्सलाम सोसाइटी के इस तबके के लिए आते हैं. और उसकी दूसरी दलील ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जितने खतूत लिखे हैं मुस्लिम मुमालिक में हुक्मरानों को लिखे हैं आम रियाया को नहीं लिखे. इसीलिए हिरकल के नाम जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खत लिखा है हिरकल बहुत बड़ा आदमी था. अगर आप उसकी हिस्ट्री पढ़ें खासतौर पर डेटानिका वाले ने जो उसको लिखा है उससे पता चलता है कितनी वसी मुमलकत थी उसकी और कितना बड़ा उसका निजाम और मुस्कत को चलाने का. ऐसे ही छोटा सा आदमी थोड़ा ही था. इनकी ईरान वालों की जब इसके साथ जंग हुई है और पहली जंग में वो लोग हारे और उनकी सलीम उठाकर ईरानी ले गए जिस सलीम के मुतल्लिक उनका अकीदा था कि ईसा अलैहिस्सलाम को इस लकड़ी पर फांसी पे चढ़ाया गया था. और बैतुल मक़द्दस में 69 ईरानियों ने जब हमला किया है तो इतना जोरदार हमला था कि ईसाई फौजों की पसपाई हुई. और जब उस सलीम तक उस मुकद्दस लकड़ी को उठाकर ले गए तो इतना ही बड़ा जलजला ईसाइयों की दुनिया में था. जैसे आज खुदा ना खास्ता वलिया बिल्ला को ये कहे कि बैतुल्लाह पे हमला हुआ और दुश्मन जो थे हजरत अस्वद निकाल कर ले ये ईसाइयत पर इतना बड़ा हमला. ये हिरकल था इतना बड़ा दिमाग था ईसाइयों का कि उसने ईरानियों के साथ जब जंग की तो उसने सलीब को वापस लिया और सलीब को वापस लाके उसने नजर मानी कि अल्लाह से कि अगर ये सलीब मुझे वापस मिल जाए तो मैं पैदल जाऊंगा उसका नसब करने के लिए. और ये पैदल चलकर गया है बैतुल मक़द्दस में और जाके इसने नसब की और पढ़ा लिखा इतना था कि इसने कहा आज मैं मस्जिद के अंदर नहीं सोऊंगा मेरी चारपाई बाहर बिछा दो. जब बाहर बिछा दी गई मकसद कुछ और था और कहा उसने कुछ और कहा ये के अंदर गर्मी और मकसद क्या था. उसने सुबह के खत लिखा अपने दोस्त को ये दोनों एक ही जगह पढ़े थे इल्म में नहीं और उसने लिखा कि आज रात सितारों पर मैंने गौर किया और उनकी चाले देखकर मुझे यकीन हुआ कि वो जो आखिरी नबी ने आना था वो आ गया है अरबों में उस कौम में आ गया आखिरी नबी अलैहिस्सलाम जो खत्म कराते कज़ारा मन के खत्म उनका बादशाह जाहिर हो गया है तो आपका क्या ख्याल है. तो उसने आगे से जवाब लिखा है फिर को कि मैं तो उन पर ईमान ला चुका हूं और मैं जा रहा हूं ये खत के रास्ते में बोल दिया गया कि ने पढ़ लिया और उन्होंने इसको कत्ल कर दिया कि तब जब इत्तला पहुंची कि खत ऐसे था कि ईमान लाने से रुक गया कि ईमान अगर ले आता तो इसकी सल्तनत दी जाती रहती हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने सब लोगों को जो खत लिखवाया है उसमें एक जुमला बड़ा अजीब ये इजाफा फरमाया फरमाया कि अगर तुमने इस दीन को कबूल ना किया तो तुम्हारी रियाया के कुफ्र का गुनाह तुम्हारी गर्दन पर जाएगा انبیاء علیہ السلام کی آنکھیں بنیادی طور پر اگر یہ بات عام ہمارے ایک نظریے کے خلاف ہے اب اسے نہ مانیں کوئی حرج نہیں یہ کوئی کفر اسلام یا فسق اور فجور کا مسئلہ تھوڑا ہی ہے تو بحث علمی ہے کہ انبیاء علیہ السلام اس طبقے کے لیے آتے ہیں ہمارے یہاں جو استدلال کا حملہ ہوا یورپ نے سوسائٹی نے فلسفے نے ان لوگوں پر حملہ کیا جو لوگ حکمران تھے جو لوگ اقتدار میں تھے جو اپنے باپوں کے بعد وراثت میں سلطنتیں انہیں ملی تھی انہوں نے ان شہزادوں سے دل تبدیل کیے ان کی سوچ کو بدلا اور انہیں یہ یقین دلایا کہ اسلام میں تمہارے مسائل ڈالنے ہیں اگر تم اپنی مملکت چلانا چاہتے ہو تو تم ہم سے مدد لو اپنے بچوں کو ہمارے یہاں بھیجو ہمارے یہاں پڑھاؤ ہم تعلیم دیں گے ہمارا سسٹم یہ دیکھو اس میں اتنی چیز آ رہی ہے اس میں اتنا تمہیں نفع ہو رہا ہے سیاسی تدابیر ہم تمہیں سکھائیں گے کس طرح تم 20-30 سال ایک حکمران بن کے رہ سکتے ہو کیونکہ تمہاری پبلک میں سیاسی شعور کو پیدا نہیں ہونا چاہیے اگر وہ ہو جائے گا تو ایسی صورتحال آ جائے اسی لیے اس سیاسی شعور میں اگر آپ دیکھیں تو پہلی جنگ عظیم کے بعد کمیونزم دنیا میں پہلی مرتبہ ابھری ہوئی طاقت حکومت مل گئی اور جب دوسری جنگ عظیم ہوئی ہے تو امریکہ نے یہ اچھی طرح سے سمجھ لیا کہ اب دنیا میں ہماری سرمایہ دارانہ نظام اور اس کی باتوں سے ٹکر لینے کے لیے ایک اور سلطنت پیدا ہوگی اور انہوں نے روس کے ساتھ فوجی ٹکراؤ کی بجائے ایک اور راستہ اختیار کیا اور یہ ہمارے دست کی دانش مندی اور عقل مندی پر مبنی تھا انہوں نے اتنا لٹریچر چھاپا اتنا کمیونزم کے خلاف چھاپا اتنی کچھ تحریرات کروائی گئی اتنا کچھ کہ دنیا پوری کو انہوں نے ہلا کر رکھ دیا ہر آدمی مسلمانوں میں خاص طور پہ یہ روح پھونک دی کہ یہ جو کمیونزم ہے نا یہ تباہکن ہے یہ کفر ہے یہ چیز ہے سرمایہ داری کے نظام کو بچاؤ اور کمیونزم کو تباہ کرو اور اتنا کچھ لکھا کہ ایک بڑی مشہور کتاب اس زمانے میں لکھی گئی دا نیو کلاس اور یہ کتاب جو تھی اس کے بارے میں کہا گیا دا بک دیٹ از شیکنگ دا کمیونسٹ ورلڈ اور یہ تذکرہ اور کسی نے نہیں کیا ریڈرز ڈائجسٹ والوں نے کیا تو یہ جو نیو ورلڈ لکھی نیو کلاس جو لکھی تھی کتاب اگر آپ نے اسے پڑھا ہے اس نے دنیا میں بڑے بڑے دماغ ہلا کر رکھ دیے اور تسلیم کرایا کہ کمیونسٹ سب سے برے لوگ ہیں کمیونزم ختم کرو اور انہوں نے جب پوری دنیا میں تحریری طور پر علمی طور پر لوگوں کے ذہن کے قابل کر دیے تو پھر افغانستان کا حملہ یہ سارا کچھ جواب دی جائیے کہ ان کی امپائر کرش ہو گئی اور رشیا ٹوٹ گیا اور یہ چیزیں ہو گئیں اور اسی کے ساتھ دوسری سیاسی بات یہ ہوئی کہ اب آیا مسلمانوں کا مسئلہ یہاں پہنچ کے امریکن کو شکست کھانی پڑی اور انہوں نے بجائے اس کے کہ اسلام کے خلاف اتنا کچھ لکھتے دنیا میں پھیلاتے اور معاذ اللہ حضور صلی اللہ علیہ وسلم کا قرآن کا مذاق اڑاتے یہ چیزیں اگر یہ وہ کرتے تو مسلمان جذباتی تھے لڑتے بھڑتے انہوں نے مسلمانوں کے ساتھ ٹکر لے لی اور جو کچھ ہو رہا ہے پوری مسلمان دنیا میں اس وقت وہ ہو رہا ہے انہوں نے ٹکر لے لی وہاں انہوں نے طریقہ کار یہ استعمال کیا کہ تحریر اور تعلیم کو کام ملا اس کو ملانے کے لیے ہمارے لیے یہ طریقہ استعمال کیا کیا ٹکر لے لی فوجی طور پر اور اس میں وہ اب شکست کے دھانے پر کھڑے ہوئے ہیں امریکنز اور ابھی تک ان کے پاس ایسا سیٹ اپ نہیں ہے کہ اسلام کو نظریاتی طور پر وہ شکست دے یہ ہو گئی نکلتا اس لیے کہ اسلام اللہ نے دین ایسا رکھا ہے چاہے ان میں یہ دین آئے یا نہ کہ نظریاتی طور پر اسے شکست نہیں ہوگی نظریاتی طور پر بہتر سے بہتر نظریات اسلام کا موجود ہے نظریاتی طور پر بہتر سے بہتر نظام موجود ہے آپ کو شاید علم نہ ہو لیکن بش کے جو سیکرٹری تھے فینانس کے انہوں نے ایک کتاب لکھی اور اس کتاب میں انہوں نے لکھا اس وقت مسلمانوں کی دنیا میں سب سے بڑا خطرہ وہ کتابیں ہیں اور وہ ان کے سوالز ہیں جو بینکنگ کا ایک نظام ایسا پیش کرتے ہیں جو اسلامی اصولوں پر مبنی ہے اس میں سود نہیں پڑھنی چاہیے کہ ان سوالز کو بدنام کریں ہمیں چاہیے کہ ان سوالز کی خبر لیں خبر لینے کا مطلب یہ ہے کہ ان کی کریڈیبلٹی مسلمانوں میں شیئر کریں ان پر الزام لگائیں ان کو برا بنا کر پیش کریں جیسے کہ ہوتا ہے مسلمان سیدھے سادھے باتوں میں آ گئے اور اس پولیس صاحب کے پیچھے وہ پورا ٹیم باندھ دیا تاکہ وہ آدمی بدنام ہو اور اسی کا ایک شاخانہ اگر آپ دیکھنا چاہیں تو کراچی میں وہاں تک عثمانی صاحب پر جو الزامات لگے اور جو کچھ بھی ہوا یہ اسی کا ایک حصہ ہے سارے کا سارا اور جن لوگوں میں سیاسی شعور نہیں تھا انہوں نے مولانا کی مخالفت کی اس کے خلاف کتابیں لکھی پمپلٹ لکھے یہ لکھا وہ لکھا یہ سب کچھ اسی لیے ہے کہ کہیں ایسے نہ ہو کہ اسلامک بینکنگ کی دنیا میں چل پڑے کہ اس نے لکھا ہے جو ساری زندگی بش کو ساری فیملی کو یہی امیرکن پریزیڈنٹ کو اکانومی میں پڑھاتا رہا اور رائے دیتا یہ ہے وہ استعداد اور صرف تصوف اور اس استعداد کا آغاز حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ کے دور میں ہمیں مسلمان اکانومسٹ جو ہیں ان سے کچھ لینا نہ لینا نہ ہماری بات ہوتی ہے نہ ہماری قدر کی دعوت ہمارا مقام ہی نہیں ہے کہ اتنے بڑے لوگوں کے سامنے بات بھی کر سکیں ہم جاری آدمی کیا ہم سے عرض کریں گے لیکن ہمیں یہ پتا ہے کہ یہ سارا ایک حصہ ہے کہ جس طرح انہوں نے کمیونزم کو شکست دی اسلام کو نظریاتی طور پر شکست دے سکے لیکن نہیں ہو سکتا اور اس ارتداد کا آغاز ہوا تھا شاہ ولی اللہ رحمۃ اللہ کے دور میں شاہ صاحب رحمۃ اللہ علیہ نے تجدید کے آغاز میں لکھا ہے کہ اللہ نے مجھے ایسا نظام الہام کیا ہے اللہ نے مجھے فرمایا ہے کہ جو نظام ہم تمہیں سکھا رہے ہیں کہ پوری دنیا پر غالب آنا چاہیے شاہ صاحب رحمۃ اللہ علیہ ایک گوشے اور کونے میں بیٹھ کے اسلام کی حقانیت کی دعوت دیتے رہے اسلام کے سسٹم کو ایکسپلین کرتے رہے حجت اللہ الوالدہ جیسی شاندار کتاب انہوں نے لکھی اس کتاب کو جب آدمی پورا پڑھتا ہے تو احساس ہوتا ہے کہ سبحان اللہ اللہ جی کا نظام ہے جو اپنے بندوں کو صحیح رکھ سکتا ہے اللہ نے جو سزائیں مقرر کی ہیں اس میں کیا حکمت ہے خدا نے لوگوں کے طبقات جو مقرر کی ہیں اس میں کیا حکمت ہے اللہ نے معاشی نظام میں تفریق جو رکھی ہے کسی کو کم اور کسی کو زیادہ اس میں خدا نے کیا حسین امتزاج پیدا کیا ہے نبوت کیا ہے اس کے اعتماد کیا ہے اللہ کی ذات کیا ہے اس کی صفات کیا ہے خدا کی صفات کے ساتھ بندے کا منسلک ہونا کیا ہے آخرت کیا ہے جہنم کیا ہے سزائیں کیوں ملے گی کائنات کا انجام کیا ہوگا اللہ صاحب رحمۃ اللہ علیہ رب و ریشا تار تار تک کے قرآن کریم اور حدیث کی دلائل کے ساتھ اسلام کے نظام کو بیان کرتے ہیں یہ شاہ صاحب رحمۃ اللہ علیہ کا وہ تجدیدی کارنامہ تھا جس کی بنیاد انہوں نے رکھی اور آج حضرت رحمۃ اللہ کے انتقال کو 1760 ایسے واقعی میں انتقال ہوا تھا تقریباً آپ دیکھ لیں 250 سال گزر رہے ہیں مگر اب بھی شاہ صاحب رحمۃ اللہ کا نظام چل رہا ہے اب بھی شاہ صاحب رحمۃ اللہ کے حکم سے بس سب سے بڑا کام جو مسلمانوں کے کرنے کا ہے وہ یہ کہ وہ سوچیں اس ارتداد کے فتنے کو مسلمان سے کیسے ختم کیا جا سکتا ہے اس ارتداد کے لیے ہم پھر کہتے ہیں کسی کلیسا میں جانے کی ضرورت نہیں کسی مندر میں جانے کی ضرورت نہیں کوئی اعلان کرنے کی ضرورت نہیں کہ میں نے کوئی اور دین قبول کر لیا ہے یہ اسلام کو گھن لگ جاتا ہے ایمان کو اندر ہی اندر اور نتیجہ یہ نکلتا ہے کہ جب وہ دیکھتا ہے کہ میرا مسئلہ حل نہیں ہو رہا تو وہ فوراً کافروں کے نظام میں جا گرتا ہے وہ کہتا ہے اسلام میں اس کا حل نہیں مل رہا لہٰذا بجائے اس کے کہ میں صبر کروں اللہ کی مشیت کو دیکھوں دعا کو کروں یہ وہ اس کے بجائے وہ کہتا ہے بالکل نہیں جب یورپ میں ایک نظام ہے تو ہم کیوں نہ اس کو اپنا لیں اس سے اگر گوشت اچھا کھانے کو نہیں مل رہا تو کہتا ہے گوشت تو میری ضرورت ہے پروٹین ہونی چاہیے ایسی لامیات ہونی چاہیے اس سور کے گوشت بھی کھانے کے لیے کبھی تیار ہو جاتا ہے یہ ساری کی ساری چیزیں کیا ہیں یہ اس فلسفہ استعداد کے حملے کے بچے ہیں جو انہوں نے آہستہ آہستہ ہم پہ کیا ہے اور ہمارے نوجوانوں نے اور ہماری نسلوں نے اسے ایسے قبول کر لیا ہے جیسے دودھ آسانی سے انسان کے حلق پہ اتر جائے اس طرح یہ حلق پہ اتر ہی نہیں کیا میدے نے اسے قبول بھی کر لیا ہے اور اس غذا کے آثار ہمارے آبا اور جوارے میں نظر آتے ہیں یہ پورا ویسٹرن کلچر ہے اور مسلمان اس وقت تک اس کلچر سے نجات نہیں پا سکتے جب تک کہ وہ افراد تیار نہ کریں جو افراد اس نظام کو پڑھیں وہ افراد اور ادارے جو ادارے اس نظام کے اگینسٹ اسلام کے نظام کو دوبارہ زندہ کریں وہ تعلیمی ادارے جہاں پر اسلام کی ان چیزوں کو باقاعدہ پڑھایا جائے وہ تعلیمی ادارے جو بچیوں کے ایک پردے کی اہمیت کو بتائیں وہ تعلیمی ادارے جو لیڈی ڈاکٹرز کو الگ ایک کلاس دیں وہ تعلیمی ادارے وہ ہاسپٹل جو عورتوں کے لیے بالکل الگ ہاسپٹل ہوں اور مردوں کے لیے بالکل الگ ہاسپٹل ہوں وہ اسکول اور کالج اور یونیورسٹیز جہاں لڑکیاں بھی پڑھیں اور لڑکے بھی پڑھیں مگر الگ الگ ہو یہ کوئی ایجوکیشن اور اس کے اثرات کی سب چیزیں جو آ رہی ہیں جو اس ویسٹرن کلچر کا نتیجہ ہے اس کے تعداد کے حملے کا نتیجہ ہے جو ہم پہ ہوا ہے اور ہمارے لوگ اسے بڑی آسانی سے روح افزا کی طرح اور شربت کی طرح کی گہزت کر کے مصر میں ترکوں کے آخری جو لوگ تھے ان میں ایک محمد علی پاشا تھا اور مصر میں جب ملکہ آئی تو شاہ مصر کے ساتھ جو معاہدے ہونے تھے یا مختلف ترکوں کے ساتھ جو معاہدے ہونے تھے اس نے بظاہر ایک چھوٹی سی شک اب اس شک کو دیکھیں اور آپ جنرل پرویز مشرف کے اور امریکہ کے جو آپس میں معاہدہ ہوئے اس کی شک کو بھی ذرا غور کریں دونوں میں کیا سملیرٹی انہوں نے کہا کہ ہمیں مصر سے بڑا برطانیہ نے کہا ہمیں مصر سے بڑی ہمدردی اور آپ کے یہاں بس صرف اتنی تبدیلی کرنا چاہتے ہیں کہ اتنی اموات واقع ہو جاتی ہیں ہر سال بچوں کی جو بچہ بچہ کا نظام ہے نا گھر گھر میں دایا آتی ہے اور بچہ پیدا ہوتا ہے اس کی بجائے ہم میٹرنٹی ہومس بنانا چاہتے ہیں بس اتنا ہمیں اجازت دیں کہ ہم اپنی لیڈی ورکرز کو برطانیہ سے بھیجیں گے اور ہماری لیڈی ڈاکٹرز آ کر یہاں پر کام کریں گی اور میٹرنٹی ہوم بنائیں اتنی تبدیلی علی پاشا نے مانی جو اس نے کہا سوال ہی پیدا نہیں ہوتا حیران حکومت والے انہوں نے کبھی اس بات کے ماننے میں کیا حرج ہے اس نے کہا مصر میں بچے پیدا ہونے بند ہو جائیں ساری عورتیں مر جائیں میں اس کی اجازت نہیں دے سکتا کہ میٹرنٹی ہوم ہمارے یہاں بھی قائم ہو علی پاشا نے دفاع کیا لیکن ظاہر ہے کہ سیاست پھر وہی چیز ہے مصر میں اجازت دے دی گئی اور اس نے مصریوں نے 50 سال کے بعد رپورٹ میں لکھا انہوں نے کہا اب ناجائز بچے اتنی کثرت سے پیدا ہونے لگے ہیں کہ کچھ سمجھ نہیں آتی کہ ہمارا مسلمان کا نظام کہاں بگڑ گیا کہاں ختم ہو گیا محمد علی پاشا کہتا تھا کہ اس نظام کو جب تم لاؤ گے تو تم ان لوگوں کو لاؤ گے جن میں ایمان کی کوئی اہمیت نہیں جن میں نسب کی کوئی وقت نہیں جن کو کوئی پتہ نہیں ہے کہ کون کس کا بیٹا ہے کون کس کا باپ ہے تو یہ میٹرنٹی ہومز کے ذریعے تمہاری پوری نسلیں آگے کو تبدیل ہو جائیں گی اپنی بچیوں کو یہ چیزیں پڑھاؤ اپنی بچیوں کو رکھ دو اور ان کو ان چیزوں کی ٹریننگ دو ان کو نہ آنے دو یہ ایک بات اس کی تھی اور ہمارے یہاں جب مشرف صاحب نے معاہدہ لکھا کبھی آپ سوچیں اس معاہدے میں جو چیزیں اور تھیں ان میں سے ایک شک یہ بھی تھی کہ پاکستان کا تعلیمی نظام امریکہ کنٹرول کرے کوئی اس پہ نہیں بولا کسی سیاستدان نے اجازت نہیں کیا کسی عالم دین نے ہم نے نہیں سنا کہ کہاؤ کہ یہ جو شک رکھ رہے ہو یہ تو تم پوری قوم کو تباہ اور برباد کرنے کی شک مان رہے ہو یہ کیوں کر رہے ہو یہ سیاسی شعور نہ ہونے کی وجہ سے اس لیے جو کرنے کے کام ہیں وہ ہمارے ہاں ایسے افراد نہیں تیار ہو رہے جو سیاسی شعور کے ساتھ ساتھ اسلام پر مکمل یقین رکھتے ہیں ہمارے ہاں ایسے ادارے نہیں بن رہے جن اداروں میں ہم اپنی آئندہ آنے والی نسلوں کو تعلیم دے سکتے ہمارے ہاں الگ میڈیکل کالجز نہیں قائم ہو رہے جہاں بچیاں پردے کے ساتھ جائیں اور تعلیم کو حاصل کریں اور آج نہیں 10 سال بعد 15 سال بعد شہروں میں لیڈی ڈاکٹرز کے الگ اپنے ہاسپٹلز ہوں اور جہاں عورتیں جائیں اور شرم اور حیا کے ساتھ اپنی ساری بیماریوں کا علاج کرائیں لوگوں کو اور ہمارے مذہبی طبقے کو خود اس کی فکر نہیں ہے خود وہ نہیں سوچتے جتنی مناظرے کے کتابیں ہوتی ہیں اس فت کے نے اس کے خلاف لکھا اور اس فت کے نے اس کے خلاف لکھا اور یہ دلیل ہے اور یہ دلیل ہے اور آپس میں لڑائی جھگڑا لیکن کوئی ایسا نہیں ہے جو اس تاریخی کے درمیان اٹھے اور وہ ایک کتاب لکھے جس میں وہ ظاہر کرے جس میں بتائے کہ اسلام میں غلاموں کو کیوں جائز رکھا تھا غلاموں میں کیا کیا صفات ہوا کرتی تھی کوئی ایسا نہیں ہے جو اس پہ لکھے کہ اسلام نے بینکنگ کا یہ سسٹم دیا ہے کوئی ایسا نہیں ہے جو اس کو لکھے کہ تجارت کے کیا کیا ذرائع ہیں عالم اسلام میں پیچھے زمانوں میں کیسے تجارت ہوا کرتی تھی کوئی ایسا نہیں ہے جو ایک اچھا بیلنس تعلیمی نظام مرتب کر کے دے دے کہ یہ ہمارے بچوں اور بچیوں کو پڑھنا چاہیے کوئی کمیٹی ایسی نہیں ہے جو کہیں کہ پانچ سال بعد چار سال بعد ہم جائزہ لیں گے کن کن علوم کو بچوں کو پڑھانا ہے کن کن چیزوں کو نکالنا ہے کہ بچے ہمارے کہاں جائیں گے کوئی ادارہ ایسا نہیں ہے جو یہ طے کر سکے کہ ہمارے مدارس سے نکلنے والے اتنے بچے جو کبھی ریڑھی لگا لیتے ہیں کبھی دکان لگا لیتے ہیں کبھی وہ کوئی فروٹ کا کاروبار کرنے لگتا ہے کوئی جا کر ان تنظیموں کے حصے چڑھ جاتا ہے ان بچوں کا فیوچر کیا ہے ہمیں ان کے بارے میں کیا سکنا ہے ہمیں ان کو کیسے سکھانا ہے اور کوئی ایسا نہیں ہے جو بہت بڑی بات ہے بہت بڑی بات ہے کہ جو اللہ کے دین کو بھی سمجھتا ہو اس کی حکمتوں کو بھی سمجھتا ہو اور ان کافروں کو جو اس نظام کے داعی اور اس ارتداد کی دعوت دینے والے ہیں خود ان کی زبان میں انہیں جا کر بات کر سکے کہ بھائی جس چیز پہ تمہیں اعتراض ہے وہ یہ ہے اور یہ ہے جتنی دو ہاتھوں میں انگلیاں ہیں اتنے بھی پورے عالم اسلام میں اس وقت افراد نہیں ہیں جو فرینچ جانتے ہوں انگلش میں بات کر سکتے ہوں جرمن جانتے ہوں اسپینش جانتے ہوں کوئی ایسی زبان جانتے ہوں جو ان کو جا کر ان کی زبان میں آنکھوں میں آنکھیں ڈال کے بات کر سکیں کہ صاحب اسلام یہ نہیں جو تم کہتے ہو اسلام وہ ہے جس ترجمانی ہم کرتے ہیں اس سے استعداد کا سوچنا چاہیے اس کو سوچنا چاہیے کہ ہم اس کے خلاف کیا کر سکتے ہیں یہ صورتحال کیسے بدل سکتی ہے بھائی آدمی افراد کام انہیں بڑا بناتا ہے جب آدمی بڑے ہو جاتے ہیں نا پھر کام نہیں کرتے بڑا آدمی جب ہو جاتا ہے نا تو پھر اس کے تعلقات اتنے وسیع ہوتے ہیں کہ لکھ نہیں سکتا پڑھ نہیں سکتا بڑے آدمی سے ملنا بھی مشکل ہو جاتا ہے آدمی کام وہ کرتے ہیں جو چھوٹا ہوتا ہے 20 سال 30 سال کی مسلسل کتنا مالی کی محنت کے بعد ایک چیز سامنے آتی ہے نا لوگ کہتے ہیں صاحب کمال کیا ہے اس آدمی نے اتنا بڑا کام کیا وہ کام نے اسے بڑا بنایا ہے اس نے وہ جو بڑی شخصیت بنی ہے کام کی وجہ سے بنی ہے یہ نہیں ہے کہ بڑی شخصیت پہلے بن گئی تھی کام بعد میں ہوا تھا کام کرنے کا اور بڑی رکاوٹ جو شیطان ڈالتا ہے وہ ہمارے بچوں کے ذہن میں یہ بٹھا دیتا ہے کہ بیٹے ہو تو تم پتھر مگر تم بنیاد کا پتھر نہ بنو مینار کا پتھر بنو تک سب کی نگاہ پہنچے یہ شیطان بڑی رکاوٹ ڈال دیتا ہے تواضع عاجزی اپنے آپ کو مٹانا اپنے نام سے دستبردار ہونا یہ وقت کا تقاضا ہے کہ ایسے افراد چاہیے جو لینے والے نہ ہوں دینے والے بنے ایسے افراد تیار ہونے چاہیے جو نام اور نمود اور نمائش سے بالکل پرے ہوں اور وہ کہیں تمہیں خدا مبارک کرے نام اور نمود ہمیں صرف کام سے فرض ہے جو دنیا کو صالحیت اور نفع دے سکے اور دنیا کے نفع میں خود فائدہ اٹھانے کا وقت آ جائے تو پیچھے چلے جائیں کہ ہمیں اپنا اجر اللہ سے لینا ہے تم سے بھی ہمیں اپنی محنت اس کا صلہ خدا سے وصول کرنا ہے تم سے ایسے لوگ بھی ہیں اسی لیے ہمارے یہاں ادارے نہیں بنتے ہمارے یہاں جتنی تبدیلیاں آتی ہیں اس کے نتیجے میں شخصیات مضبوط ہوتی ہیں ادارے نہیں بنتے یہ سب ان لوگوں کے سوچنے کی باتیں جنہیں اللہ نے اسباب اور وسائل دیے ہیں جنہیں اللہ نے اسباب اور وسائل امت میں دیے ہیں ان کے سامنے مقاصد نہیں ہیں اور جو مقاصد کو جانتے ہیں انہیں اسباب اور وسائل مہیا نہیں ہیں مگر کبھی تو یہ اجتماع ہوگا کبھی تو لوگ آپس میں مل بیٹھیں گے مگر جب بھی مل بیٹھیں گے وہ بل آخر مجبور ہوں گے کہ ہم اپنے ہی نظاموں پر غور کریں اور ایسے افراد تیار کریں یہ شاہ صاحب رحمت اللہ علیہ کا جدیدی کارنامہ تھا یہ ان کی فکر ہے ان کی باتیں ہیں جو ہمیں اپنے بزرگوں سے اور اسماء ابوالحسنی ندوی رحمت اللہ علیہ کے مطالعے سے ملی ہیں خیال آیا کہ آپ کے سامنے یہ چیز